بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت اور انواد سے کریں گے۔ قرآن مجید کے سورہ یونس کی 47ویں، 48ویں اور 49ویں آیتوں کی تلاوت کا شرے پراپت کر رہے ہیں قاری قاسم رضیعی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولكل أمة رسول، فإذا جاء بينهم بالقسط وهم لا يظلمون، ويقولون متى هذا الوعد إن كنتم صادقين، قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء لكل أمة أجل، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء فلا يستأخرون ساعة ولا يستقدمون، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور ہر سمودائے کے لیے ایک رسول ہے، تو جب ان کے پاس ان کا رسول آ جاتا ہے تو ان کا فیصلہ نیائے پوروک کر دیا جاتا ہے اور ان پر ظلم نہیں کیا جاتا، और कहते हैं, यदि तुम सच्चे हो तो ये धमकी कब पूरी होगी? कह दो, मुझे न तो अपने बुरे का अधिकार है न भले का, बस जो अल्लाह चाहे वही होता है। हर जाति के लिए एक नियत समय है, जब उनका नियत समय आ गया तो उससे न एक घड़ी पीछे रह सकते हैं और न आगे बढ़ सकते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, कार्यक्रम में आपका स्वागत है। आज रविवार है, जुलाई की 3, तीर की 12, क्षमा कीजिएगा, तीर माह की 12 और जिलहिज महीने की 3 तारीख है। दोस्तों, कार्यक्रम की रूपरेखा आप नोट कर सकते हैं। कार्यक्रम में पहले समाचार आप सुनेंगे, समाचारों के बाद अनमोल बातें नामक कार्यक्रम पेश किया जाएगा, फिर हम आपको राजनैतिक चर्चा सुनवाएंगे। राजनैतिक चर्चा के उपरांत साप्ताहिक कार्यक्रम पेश किया जाएगा, कुरान ईश्वरीय चमत्कार, और हमारी सभा का अंतिम कार्यक्रम होगा आज कल। तो ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। दोस्तों, हमारे इन कार्यक्रमों को आप अपनी सुविधा के अनुसार वेबसाइट पर देख सकते हैं, partstoday.com/hi। और अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। सीरिया ने कहा है कि परमाणु मुद्दे पर वो ईरान के साथ है। ईरान का मानना है कि मानवाधिकारों के हननकर्ता वे ही हैं जो उसके ध्वजवाहक हैं। यूरोपीय काउंसिल के साथ कई समझौतों से रूस अलग हो गया है। सऊदी अरब में 5 किशोरों को फांसी दी जाने वाली है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के यात्री विमान पर अमरीकी हमले की आज वर्षगांठ है। आज से 34 वर्ष पूर्व आज ही के दिन ईरान के यात्री विमान पर अमरीकी हमले में 290 लोगों की शहादत हो गई थी। 34 वर्ष पूर्व अमरीकी युद्धपोत USS विंसेंस ने गाइडेड मिसाइल से ईरान एयर के एक यात्री विमान को निशाना बनाया था। ये विमान बंदर अब्बास से दुबई जा रहा था। अमरीकी नौसेना के इस बर्बर हमले में विमान पर सवार सभी 290 लोग शहीद हो गए थे। शहीद होने वालों में 66 बच्चे और 53 महिलाएं शामिल थीं। ईरान के इस यात्री विमान के गिरने के बाद अमरीकी अधिकारियों ने अपने इस जघन्य अपराध के लिए विरोधाभासी तर्क पेश किए और इसे एक गलती करार देने का प्रयास किया। हालांकि USS विंसेंस राडार और अत्याधुनिक उपकरणों से लैस था। उड़ान भर रहे यात्री विमान की पहचान भी स्पष्ट थी, जिससे स्पष्ट होता है इसमें कोई धोखा नहीं हुआ बल्कि जानबूझकर ये कदम उठाया गया था।
गरीब आबादी ने कहा है कि वास्तव में मानवाधिकारों के मुख्य उल्लंघनकर्ता वे ही हैं जो इसके ध्वजवाहक हैं। ईरान के मानवाधिकार आयोग के सचिव काजिम गरीब आबादी ने कहा है कि पेंटागन की रिपोर्ट से पता चलता है कि मानवाधिकारों के प्रमुख हननकर्ता वे ही हैं जो इसकी सुरक्षा का राग अलापते रहते हैं। उन्होंने ट्वीट किया है कि विश्व में मानवाधिकारों की रक्षा का ध्वज उन्हीं लोगों ने उठा रखा है जो इसके सबसे बड़े हननकर्ता हैं। मानवाधिकारों के संदर्भ में अमरीका और पश्चिमी देशों की नीतियां पूरी तरह से विरोधाभासी हैं। अपने देशों में आम जनमत तथा संचार माध्यमों के ध्यान को भटकाने के लिए वे हमेशा उन देशों के मानवाधिकारों की स्थिति पर चर्चा करते हैं जो पश्चिम के वर्चस्व के खिलाफ हैं। उल्लेखनीय है कि अमरीकी रक्षा मंत्रालय पेंटागन की एक रिपोर्ट में बताया गया है कि अमरीकी सेना के भीतर यौन उत्पीड़न और बलात्कार की घटनाएं घटी हैं। पेंटागन की ताज़ा रिपोर्ट में बताया गया है कि पिछले 11 वर्षों के दौरान अमरीकी सेना में 135,000 बलात्कार के केस और 509 यौन उत्पीड़न के केस दर्ज हुए हैं। इस रिपोर्ट के हिसाब से अमरीकी सेना में हजारों सैनिकों पर बलात्कार और यौन उत्पीड़न के आरोप दर्ज किए गए हैं। विशेष बात यह है कि अमरीकी रक्षा मंत्रालय पेंटागन के अनुसार अमरीकी सेना में यौन उत्पीड़न के अधिकतर मामले भय या प्रतिशोधात्मक कार्रवाई के कारण बयान नहीं किए जाते। बताया गया है कि 68% वे सैनिक जो यौन उत्पीड़न की सूचना देते हैं उनको अपने कमांडर के बुरे व्यवहार का सामना करना पड़ता है। यही कारण है कि बहुत से सैनिक मामले को आगे बढ़ाने या अपने वरिष्ठ अधिकारी की शिकायत करने से भयभीत रहते हैं। इस प्रकार से अमरीकी सेना में बलात्कार और यौन उत्पीड़न के बहुत से मामले सामने आ ही नहीं पाते।
सीरिया का कहना है कि हम परमाणु मुद्दे में ईरान के साथ हैं। सीरिया के विदेश मंत्री ने ईरान के अपने समकक्ष का स्वागत करते हुए कहा है कि हम परमाणु मामले में ईरान के ही साथ हैं। सीरिया के विदेश मंत्री ने दमिश्क के एयरपोर्ट पर ईरान के विदेश मंत्री का स्वागत किया और ईरान के परमाणु मुद्दे में दमिश्क के समर्थन पर बल दिया। फैसल मिगदाद ने शनिवार को दमिश्क इंटरनेशनल हवाई अड्डे पर हुसैन अमीर अब्दुल्लाहियान के स्वागत के कार्यक्रम में भाग लेने के बाद इस सफ़र को बहुत ही महत्वपूर्ण बताया है। उन्होंने ये बताया कि ये दौरा बहुत ही अहम है और ये बहुत से क्षेत्रीय, अंतर्राष्ट्रीय तथा स्थानीय परिवर्तनों के बाद अंजाम पाया है। उन्होंने कहा कि हम परमाणु मुद्दे को गंभीरता से उठाने और आगे बढ़ाने के मामले में ईरान के साथ हैं और हम इस संबंध में उसके दृष्टिकोण का समर्थन करते हैं। सीरिया के विदेश मंत्री फैसल मिगदाद ने सीरिया पर इसराइल के हमलों का क्रम और प्रतिरोध के मोर्चे को कमज़ोर करने के लिए उसकी विभिन्न कार्रवाइयों का उल्लेख किया। उन्होंने कहा कि अंतर्राष्ट्रीय स्तर पर होने वाले भीषण परिवर्तनों की छत्रछाया में इन प्रगतियों का जायज़ा लिया जाना चाहिए।
रूसी सेना ने यूक्रेनी सेना के साथ युद्ध करने वाले एक इसराइली एजेंट को गिरफ्तार कर लिया है। दूसरी ओर रूस के रक्षा मंत्रालय ने यूक्रेन के आवासीय क्षेत्रों पर बमबारी के दावों को कड़ाई से खारिज कर दिया है। एसोसिएटेड प्रेस सहित अनेक पश्चिमी मीडिया ने दावा किया है कि रूस ने शुक्रवार को दक्षिण पश्चिम के तटवर्ती शहर ओडिशा से 50 किलोमीटर की दूरी पर स्थित सरयुका शहर के आवासीय क्षेत्र पर बमबारी की है जिसमें कम से कम 21 लोग मारे गए। यूक्रेन के राष्ट्रपति के कार्यालय से जारी होने वाले बयान में भी कहा गया है कि रूसी युद्धक विमानों से दागे जाने वाले कम से कम 3 मिसाइल एक आवासीय इमारत और शरणार्थी कैंप पर लगे हैं। उधर लुहांस की सेना ने यूक्रेन की सेना के साथ लड़ने वाले एक इसराइली एजेंट को गिरफ्तार कर लिया है। गिरफ्तार होने वाले इसराइली एजेंट ने स्वीकार किया है कि रूसी सेना के ऑपरेशन शुरू होने से पहले इसराइल वापस लौट जाने का इरादा रखता था किंतु यूक्रेनी सेना ने उसे बाहर जाने की अनुमति नहीं दी और युद्ध के लिए रवाना कर दिया।
रूस ने कहा है कि वार्ता में अमेरिका को लचक का प्रदर्शन करना चाहिए। वियना में अंतर्राष्ट्रीय संगठनों में रूस के स्थायी राजदूत ने ईरान के वरिष्ठ परमाणु वार्ताकार अली बाकरी कनी से होने वाली मुलाकात के बारे में ट्वीट किया है। उन्होंने कहा है कि अभी भी ईरान के परमाणु समझौते की बहाली की संभावना मौजूद है, इसके लिए अमेरिका को और भी लचक दिखानी होगी। उन्होंने ये भी कहा कि पेशेवराना बातचीत परमाणु वार्ता की वर्तमान स्थिति और वियना वार्ता के भविष्य के बारे में की थी किंतु अमेरिका को परमाणु वार्ता में और भी लचक का प्रदर्शन करना होगा। ज्ञात रहे कि प्रतिबंधों की समाप्ति के बारे में वार्ता मंगलवार को कतर की राजधानी दोहा में ईरान के वरिष्ठ परमाणु वार्ताकार अली बाकरी कनी और यूरोपीय संघ की विदेश नीति के उप प्रभारी अमेरिका मोरा की उपस्थिति में हुई थी।
फिलिस्तीन के प्रतिरोधकर्ता गुटों ने इसराइल के विरुद्ध प्रतिरोधक कार्रवाइयां जारी रखने पर बल दिया है। فلسطین کے جہاد اسلامی آندولن کے پرمکھ زیاد نوخالہ نے شہید ابو سمدھانہ کی یاد میں آیوجت ایک کارکرم میں کہا کہ فلسطینی راشٹر کھوکھلے وعدوں پر اپنے ادھیکاروں سے پیچھے نہیں ہٹے گا۔ یاد رہے کہ جون 2006 میں دکشنی غزہ پٹی کی سیماورتی شیتر رفا پاس پر ہوں اسرائیلی سینکوں کے ہیلی کاپٹر حملے میں فلسطین کے پرتیرودھ کے ایک اہم کمانڈر جمال ابو سمہدانہ شہید ہو گئے تھے۔ زیاد ابو نوخالہ نے کہا کہ فلسطینی راشٹر اور اس کا پرتیرودھ دشمن کو اپنا اتہاس بدلنے اور اپنے دیش سے پاس کرنے کے لیے پل کا کام کرنے نہیں دے گا، اور اسی لیے پرتیرودھ کرتا سنگھرش کے راستے پر اگرسر ہے اور اپنی جان فلسطینیوں اور بیت المقدس پر قربان کر رہے ہیں۔ جہاد اسلامی آندولن کے پرمکھ نے امریکہ اور اسرائیل کے ساتھ سازش کرنے والے عرب نیتاؤں کے گٹھ بندھن اور سانٹ گانٹ جاری رکھنے کی اور اشارہ کرتے ہوئے یہ سوال پوچھا کہ کیا عرب نیتا ایسی حالت میں دشمن کی میزبانی اور اس کا سواگت کرنے کے لیے مجبور ہیں کہ فلسطینی راشٹر اپنا پرتیرو جاری رکھے ہوئے ہیں۔
روس نے یوروپی کاؤنسل کے ساتھ ہونے والے انیک سمجھوتوں سے الگ ہونے کا اعلان کر دیا ہے۔ روس کے پردھان منتری کے آدیش کے انوسار ماسکو مادک پدارتھوں اور نشیلی دواؤں تتھا مادک پدارتھوں کی لت کے ورودھ سنگھرش میں پراکرتک آپداؤں کی روک تھام اور بچاؤ سے سمبندھت یوروپی سنگھ کی انتراشٹریہ سہیوگ کاؤنسل سے باہر نکل جائے۔ اس کے علاوہ روس نے یوروپی سنگھ کے کلچرل فنڈ سننے اور دیکھنے والے ریسرچ سینٹر سے بھی الگ ہونے کا اعلان کر دیا ہے۔ روس 26 سال پہلے یوروپی سنگھ میں شامل ہوا تھا اور 1996 میں وہ انیک سمجھوتوں میں شامل ہوا۔ یوکرین یدھ کے بعد روس اور یوروپی دیشوں میں پیدا ہونے والے تناؤ کے بعد ماسکو نے یوروپی کاؤنسل سے الگ ہونے کی پرکریا شروع کر دی۔ یوروپی سنگھ نے یوکرین یدھ کے بعد روس کے ورودھ اسنگ کے پرتیبندھ لگائے، جبکہ روس نے بھی جوابی کاروائی کرتے ہوئے یوروپی دیشوں پر پرتیبندھ لگانے کا اعلان کیا، جس سے دونوں پکشوں کے بیچ تناؤ اور بھی بڑھ گیا۔
سعودی شاسن جیل میں بند 5 کشوروں کو کسی بھی سمے پھانسی دے سکتا ہے۔ میرات الجزیرہ کے انوسار کچھ سانچارک مادھیموں نے بتایا کہ سعودی عرب کی جیلوں میں جو 21 کشور بند ہیں ان میں سے 5 کشوروں کو کسی بھی سمے پھانسی دی جا سکتی ہے۔ ہیومن رائٹس واچ نے سعودی عرب کی نیائے پرنالی کی کاروائیوں کو کئی بار کڑی آلوچنا کی۔ ان کا ماننا ہے کہ یہ شاسن انوچت کاروائیاں کرتا رہتا ہے۔ سعودی عرب کی جیلوں میں نرادھار آروپ میں اس سمے 21 کشور بند ہیں۔ وشیش بات یہ ہے کہ جس سمے لڑکے گرفتار کیے گئے تھے اس سمے وہ قانونی عمر تک نہیں پہنچے تھے، جس کے حساب سے ان کا گرفتار کیا جانا ہی غلط تھا۔ ابھی حال ہی میں سعودی عرب کے نیالے نے قطیف کے رہنے والے حیدر ناصر آل طحیفہ کو پھانسی دینے کا آدیش جاری کیا ہے، جو پچھلے 5 ورشوں سے جیل میں یاتنائیں سہن کر رہے تھے۔ وشو کے کئی مانوادھیکار سنگٹھن اس بات کے پرتی چنتا ظاہر کر چکے ہیں کہ اس دیش میں نرادھار آروپوں کے کارن لوگوں وشیش کر یواؤں کو بنا کسی سنکوچ کے پھانسی دے دی جاتی ہے۔
عراق میں ترکی کے 2 سرکشا کرمی مارے گئے، جبکہ اتری عراق میں ترکی کے سینیہ ٹھکانے پر 3 راکٹ آ کر لگے۔ ترکی کے رکشا منترالے نے بتایا ہے کہ اتری عراق میں 2 سرکشا کرمی مارے گئے۔ ترکی کے رکشا منترالے نے شنیوار کی شام اپنے بیان میں یہ کہا تھا کہ 2 سرکشا کرمی پی کے کے کی کاروائی میں مارے گئے۔ اناتولی نیوز ایجنسی نے ترکی رکشا منترالے کے بیان کا حوالہ دیتے ہوئے بتایا ہے کہ دونوں سرکشا کرمی اتری عراق کے ایک کھیتر میں مارے گئے، جہاں کرد چھاپہ ماروں کے ورودھ آپریشن چل رہا تھا۔ ترک چینل نے بتایا ہے کہ یہ سینک پی کے 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 تتووں کے حملے میں مارے گئے۔ عراق سرکار اپنی دھرتی پر ترکی کے اس آپریشن کو غیر قانونی اس آپریشن کو غیر قانونی مانتی ہے۔
پولیٹزر پرسکار سے سمانت کشمیری فوٹو پترکار سنا ارشاد مٹو کو شنیوار کو دلی ایئرپورٹ پر آورجن ادھیکاریوں نے فرانس جانے سے روک دیا۔ مٹو نے کہا کہ آج جو کچھ بھی ہوا وہ پوری طرح سے اپرتیاشت تھا۔ انہوں نے ٹویٹ کیا کہ سیرینڈیپٹی آرٹس آلس گرانٹ 2020 के 10 पुरस्कार विजेताओं में से एक के तौर पर मेरा पुस्तक विमोचन और फोटोग्राफी प्रदर्शनी के लिए दिल्ली से पेरिस जाने का कार्यक्रम था। फ्रांसीसी वीजा मिलने के बावजूद मुझे दिल्ली हवाई अड्डे पर आवर्जन डेस्क पर रोक दिया गया।
कपिल सिब्बल ने भारत की न्यायपालिका की मौजूदा स्थिति पर चिंता जताई है। भारत की राज्यसभा के सदस्य और इस देश के जाने माने वकील सिब्बल ने कहा है कि फिलहाल देश में जो कुछ हो रहा है उससे मेरा सिर शर्म से झुक जाता है। उन्होंने कहा कि केंद्र में भारतीय जनता पार्टी के नेतृत्व वाली सरकार ने सारे ही संस्थानों के गले घोंटकर असल में देश में आपातकाल लागू कर दिया है। कपिल सिब्बल का कहना था कि कानून के शासन का रोजाना ही उल्लंघन किया जा रहा है। उन्होंने कहा कि कानून के शासन के सामने हो रहे दैनिक उल्लंघन को लेकर हमारी न्यायपालिका ने अपनी आंखें मूंद रखी हैं। उनका कहना था कि इस संस्था के कुछ सदस्यों के व्यवहार ने हमें बहुत ही निराश किया है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। अनमोल बातें। दोस्तों, अनमोल बातें लेकर आपकी सेवा में उपस्थित हैं। आज हम सुप्रीम लीडर की नज़र में राजनीतिक संबंध के बारे में इमाम खुमैनी के सात आदर्शों पर चर्चा करेंगे। अख्तर रिज़वी का सलाम स्वीकार कीजिए। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई राजनीतिक मामलों में इमाम खुमैनी रहमतुल्लाह अलैह के बर्ताव के सात आदर्श को गिनवाते हुए इसे हर राष्ट्र के लिए राजनीतिक संबंध बनाने के लिए मजबूत और सुदृढ़ परिधि करार देते हैं। सुप्रीम लीडर कहते हैं कि मैं महान इमाम खुमैनी रहमतुल्लाह अलैह के बर्ताव के आदर्शों की कुछ विशेषताओं का वर्णन कर रहा हूँ। पहली, इमाम खुमैनी रहमतुल्लाह अलैह दुश्मनों और उनकी दुश्मनियों से मुकाबले के लिए साहसिक और सक्रिय बर्ताव करते थे। उनका बर्ताव कमज़ोर और रक्षात्मक नहीं था। इमाम खुमैनी कभी भी रक्षात्मक मुद्रा में नहीं आए, न ही कभी उन्होंने कमज़ोरी का आभास किया और न ही खुद को कभी कमज़ोर दिखाया। दुश्मनों के मुकाबले में पूरी शक्ति के साथ सक्रिय रूप से डटे रहते थे। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई कहते हैं कि दूसरी विशेषता, इमाम खुमैनी जोश में आने से परहेज करते थे। इमाम खुमैनी घटनाओं पर जोश और उत्साह में नहीं आते थे। कभी भी बुद्धि से हटकर किसी भी खाली भावना पर भरोसा नहीं करते थे। इमाम खुमैनी के फैसले, उनके साहसिक निर्णय हमेशा से उनकी मजबूत भावनाओं के साथ होते थे, लेकिन बौद्धिक हिसाब किताब पर आधारित। सुप्रीम लीडर कहते हैं कि इमाम खुमैनी की तीसरी विशेषता ये थी कि वो प्राथमिकताओं का ख्याल रखते थे, लेकिन प्राथमिकताओं पर ध्यान केंद्रित करते थे। मान लीजिए कि संघर्ष के काल में इमाम खुमैनी की प्राथमिकता शाही व्यवस्था से मुकाबला करना था और उन्होंने इधर उधर के मुद्दों को अपने काम क्षेत्र में दाखिल होने नहीं दिया। इस्लामिक क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई कहते हैं कि इमाम खुमैनी की चौथी विशेषता ये थी कि वो जनता की क्षमताओं और शक्ति पर भरोसा करते थे। इमाम खुमैनी रहमतुल्लाह अलैह ईरानी राष्ट्र को महान, जागरूक और सक्षम राष्ट्र समझते थे।
उस पर भरोसा करते थे, उसको अच्छी नज़र से देखते थे, विशेषकर जवानों को अच्छी नज़र से देखते थे। सुप्रीम लीडर कहते हैं कि इमाम खुमैनी की पांचवी विशेषता ये थी कि वो दुश्मन पर भरोसा ही नहीं करते थे। इमाम खुमैनी रहमतुल्लाह अलैह ने इस्लामी व्यवस्था के कर्ता धर्ता के रूप में अपनी 10 वर्षीय विभूतिपूर्ण उपस्थिति के दौरान कभी एक क्षण के लिए भी दुश्मन पर भरोसा नहीं किया। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई कहते हैं कि इमाम खुमैनी की छठी विशेषता ये थी कि वो राष्ट्र की एकता और एकजुटता का बहुत ख्याल रखते थे, कि ये भी इन दुश्मनियों के मुकाबले में इमाम खुमैनी के आदर्श पूर्ण बर्ताव की एक अन्य विशेषता थी। सुप्रीम लीडर कहते हैं कि इमाम खुमैनी रहमतुल्लाह अलैह की सातवीं विशेषता ये थी कि वो ईश्वरीय जीत और ईश्वरीय वादे पर ईमान और आस्था रखते थे। यही सबसे अहम और असली बिंदु था। इमाम खुमैनी रहमतुल्लाह अलैह ईश्वरीय जीत पर भरोसा करते थे। उन्होंने अपनी सारी कोशिश की, अपने सारे अस्तित्व से मैदान में मौजूद थे, लेकिन उनकी आशा ईश्वरीय फतह और ईश्वरीय शक्ति पर निर्भर थी और अल्लाह की ताकत पर उन्हें भरोसा था। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए।
ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं।
राजनीतिक चर्चा।
दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूं। इराक के विदेश मंत्री ने ईरान और कुछ अरब देशों के बीच मध्यस्थता की बात कही है, जायजा ले रहे हैं अख्तर अब्बास।
सऊदी अरब के चैनल अल अरबिया के साथ इराक के विदेश मंत्री का हालिया बयान बहुत ही ध्यान योग्य है, जिसमें उन्होंने ईरान, मिस्र और जॉर्डन के बीच बगदाद की मध्यस्थता की बात कही है। उन्होंने ये बयान ऐसी हालत में दिया है कि इन तीनों देशों में से किसी एक ने भी इस बारे में कोई बात नहीं की और इससे पहले भी इराक की ओर से इस तरह के प्रयास किए जाने के बारे में कोई समाचार सामने नहीं आया था। मूल रूप से मिस्र और जॉर्डन के साथ हालिया कुछ वर्षों में ईरान के संबंध ऐसे नहीं थे कि जिसके लिए मध्यस्थता की जरूरत पड़े, लेकिन साथ ही इतने भी ज्यादा तनावग्रस्त नहीं थे कि टकराव की नौबत आ गई हो। वास्तव में तीनों ही देशों के राजनीतिक दृष्टिकोण और विदेश नीति अलग अलग है और इसको इस प्रकार से आगे बढ़ाया गया कि टकराव और तनाव की नौबत ही न आए। इस तरह के अतीत को देखते हुए अल अरबिया चैनल के साथ इराक के विदेश मंत्री की ओर से इस तरह का बयान ध्यान योग्य है और इस पर ज़्यादा ध्यान देने की ज़रूरत है। यहाँ पर ये बात ध्यान देने की ज़रूरत है कि अल अरबिया के साथ साक्षात्कार हुआ, जिसे BBC और रेडियो फरदा जैसे मीडिया चैनल्स ने इसे दोबारा प्रसारित किया। इस आधार पर एक तरफ तो ये मामला सऊदी अरब की राजनीतिक आवश्यकताओं के अनुरूप है, जबकि दूसरी ओर उस भूमिका पर भी बल है जिसकी कोशिश मुस्तफ़ा काजमी सत्ता में आने के बाद से कर रहे हैं, लेकिन उन्हें देश के भीतर आंतरिक प्रतिरोध का सामना भी करना पड़ रहा है। सऊदी अरब की राजनीतिक मांग के संबंध में ये कहा जा सकता है कि रियाज पर इसराइल के साथ गुप्त संबंधों को उजागर करने के लिए बहुत ही ज्यादा दबाव है और संभव है कि ये मामला जो बाइडेन की सऊदी अरब और इसराइल की यात्रा के दौरान सामने आ जाए, लेकिन रियाज को चिंता है कि इस काम से इस्लामी जगत में उसकी छवि धूमिल हो जाएगी और यही वजह है कि मिस्र और जॉर्डन के साथ ईरान की वार्ता की मध्यस्थता का मामला सामने लाकर वो इसको दबाने और इससे फायदा उठाने की कोशिश कर रहा है।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
امریکی راشٹرپتی جو بائیڈن کی سواستھ استھتی کے مد نظر ہلری کلنٹن اور ٹرمپ نے اگلے چناؤں کے لیے ابھی سے ہی تیاری شروع کر دی ہے۔ پیش ہے ایک رپورٹ روش زیدی کی زبانی۔
امریکہ کی بھوتپور ودیش منتری ہلری کلنٹن لگ بھگ 5 سال بعد ایک بار پھر 74 ورش کی آیو میں صحیح موقع دیکھ کر اپنی چناوی ٹیم کو پھر سے سکریہ کر رہی ہیں۔ سی این این کے انوسار امریکہ کے بھوتپور راشٹرپتی بل کلنٹن کی پتنی نے تازہ سرویکشنوں میں بائیڈن اور کملا ہیریس کی استھتی کو دیکھتے ہوئے اس طرح کا فیصلہ لیا ہے۔ ہلری کا ماننا ہے کہ وہ بائیڈن اور کملا ہیریس سے زیادہ مضبوط استھتی میں ہیں۔
Women have painted this.
لیکن امریکن وشودیالیہ کے ورشٹھ پروفیسر ڈونگ ہینگ بو، جنہوں نے ہلری کلنٹن کے بارے میں کتاب بھی لکھی ہے، ان کا کہنا ہے کہ ہلری کی سب سے بڑی سمسیا امریکی لوگوں کی یادوں میں بسی ان کی پرانی یادیں ہیں۔ میرا ماننا ہے کہ امریکی جنتا یوتھ سے اب تنگ آ چکی ہے۔ شودوں سے پتہ چلتا ہے کہ کئی ایسے موقعوں پر ہلری نے صحیح فیصلہ نہیں لیا تھا کہ جس کی وجہ سے امریکہ کو بھاری نقصان اٹھانا پڑا تھا۔ اس لیے امریکہ کے لوگ اب یدھ اور سینکوں کے شووں کو دیکھنے کی ہمت نہیں رکھتے ہیں۔ جس طرح کی استھتی ہے اس کو دیکھ کر ایسا کہا جا سکتا ہے کہ امریکہ کے 2024 کے راشٹرپتی پد کے چناؤ میں ٹرمپ اور ہلری کلنٹن کے بیچ ہی مقابلہ ہوگا۔ لیکن اس کے لیے ایک شرط ہے کہ ٹرمپ پر لگے اپرادھک آروپوں سے وہ پہلے بچ کر نکل جائیں۔ ساتھ ہی کانگریس میں ان کے خلاف جاری سنوائی، جس میں اب تک 1,000 لوگوں سے پوچھ تاچھ اور 140,000 دستاویز ان کے خلاف پیش کیے جا چکے ہیں، جس میں کہا گیا ہے کہ ٹرمپ نے چناؤ میں گڑبڑی کو لے کر ایک ایسا ماحول بنایا تھا کہ جس سے وہ اپنے سمرتھکوں کو کانگریس پر حملے کے لیے اکسا سکے۔ ٹرمپ کے خلاف دی جانے والی گواہی میں سب سے زیادہ وادسپد گواہی اس سمے ہوئی جب کانگریس کی سنوائی کے دوران کہا گیا کہ 6 جنوری کو جب ٹرمپ نے اپنے سرکشا ادھیکاری سے کہا کہ کانگریس کی اور چلے تو اس نے منع کر دیا اور کہا کہ راشٹرپتی کے لیے وہاں جانا خطرناک ہے، جس کے بعد ٹرمپ نے اپنے سرکشا ادھیکاری پر ہی حملہ کر دیا۔ امریکہ کا 2024 کا راشٹرپتی پد کا چناؤ دور بھی ہے اور نزدیک بھی۔ دیکھنا ہے کہ ہلری ٹرمپ یا پھر بائیڈن کون اس ریس میں وجئی ہوگا۔ نیو یارک سے IRIB کے لیے کامران نجف زادے کی رپورٹ۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت پرشاست جموں کشمیر میں گپکار ایئرلائن سے ایک اور گٹ الگ ہو گیا ہے۔ بیورا دے رہے ہیں شری نگر سے سپتے حسن۔
مین سٹریم گٹھوں کے گٹھ بندھن گپکار ایئرلائنس میں شامل ایک اور دل پیپلز موومنٹ نے آج اسے الوداع کہہ دیا۔ پیپلز موومنٹ کے ادھیکش نے سری نگر میں اپنے ایک ویکتو میں کہا کہ گپکار ایئرلائنس جس لکش کے لیے بنا تھا وہ سامنے نہیں ہے اور یہ ایئرلائنس صرف اور صرف NC اور PDP کے نیتا ہی استعمال کر رہے ہیں۔ انہوں نے آروپ لگایا کہ ہم نے وشیش اختیارات کی واپسی کے لیے اس الائنس میں بھاگ لیا تھا، پرنتو ایسا دکھ نہیں رہا ہے۔ یا یہ بات الیکھنی ہے کہ اس سے پہلے پیپلز کانفرنس نے بھی اس الائنس کو چھوڑنے کی گھوشنا کی تھی۔ اس طرح اب اس الائنس میں صرف 5 دل بچے ہیں، جبکہ اس سے پہلے اس میں 7 دل موجود تھے۔ یہاں یہ بات الیکھنی ہے کہ بڑی باتیں ہو رہی ہیں کہ جموں کشمیر میں آنے والے چند مہینوں کے بیچ ودھان سبھا کے چناؤ ہونے جا رہے ہیں، اور یہ بھی بتایا جا رہا تھا کہ گپکار الائنس ایک جٹ ہو کر یہ چناؤ لڑیں گے، پرنتو اب اس میں اور زیادہ مت بھید نظر آنے لگے ہیں۔ گپکار الائنس میں شامل دلوں کا ماننا ہے کہ اس الائنس کو توڑنے کے لیے نئی دہلی کی موجودہ پرشاسن بھرپور پریاس کر رہی ہے۔ اس بیچ جموں کشمیر کی بھوتپورو مکھیمنتری محبوبہ مفتی، جو پی ڈی پی کی ادھیکشا بھی ہیں، نے آج سری نگر میں کہا ہے کہ یہاں لوگوں کے زبانوں پر پرتیبند لگا دیا گیا ہے۔ انہوں نے کہا کہ ورش 2019 میں کشمیر سے اس کی ابتدا کی گئی، اب پورے بھارت ورش میں اس کو چلایا جا رہا ہے۔ زبیر نامی پترکار کی گرفتاری پر انہوں نے کہا کہ ان پر کوئی بھی آروپ نہیں ہے، پرنتو انہیں جیل کی زینت بنایا گیا ہے۔
اور اسی دن زبیر کو ایرسٹ کیا گیا، اس لڑکے کو ایرسٹ کیا گیا جو سچی خبر لوگوں تک پہنچاتا تھا، جس نے نپر شرما کا جو گستاخی تھی اس کو ایکسپوز کیا۔ تو یہاں کشمیر میں یہ سارا سلسلہ کشمیر سے شروع ہو گیا۔
انہوں نے کہا کہ جموں کشمیر میں جو بھی سچ کی بات ان کے انوسار کر رہا ہے، اسے یو پی اے اور انیہ داراؤں کے تحت جیل بھیجا جا رہا ہے۔ انہوں نے کہا کہ 2019 کے نرنے کے بعد جموں کشمیر کے پترکاروں کی کیا استھتی ہے، وہ اب ایشو کے سامنے ہے۔ انہوں نے کہا کہ جو استھتی اس وقت ان کے انوسار دیش میں بنی ہوئی ہے، وہ چائنا سے کم نہیں ہے، کیونکہ چائنا میں ڈکٹیٹرشپ ہے، پرنتو اب ایسا دکھ رہا ہے کہ ہمارے بھارت میں بھی ایسی ہی ڈکٹیٹرشپ سامنے ہے۔ انہوں نے پھر موجودہ پرشاسن پر آروپ لگائے کہ وہ سمیدان کا احترام نہیں کر رہی ہے۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا سماپت ہوئی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، بھی آپ نے راجنیتک چرچا کا دینک کارکرم سنا، اور اب ہم پیش کر رہے ہیں ساپتاہک کارکرم قرآن ایشوری چمتکار۔ قرآن ایشوری چمتکار۔
پریش روتاؤ کارکرم قرآن ایشوری چمتکار کی ایک انیہ کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں، آشا ہے پسند کریں گے۔ آئیے پہلے سورہ تاہا کی آیت کرمانک 81 کی تلاوت سنیں۔
كُلُوا مِن طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ وَلَا تَطْغَوْا فِيهِ فَيَحِلَّ عَلَيْكُمْ غَضَبِي وَمَن يَحْلِلْ عَلَيْهِ غَضَبِي فَقَدْ هَوَى۔
ہم نے تمہیں جو کچھ پوتر وستویں روزی سوروپ پردان کی ہیں ان میں سے کھاؤ، کنتو اس میں سیما سے آگے نہ بڑھو کہ تم پر میرا پرکوپ آ جائے، اور جس کسی پر میرا پرکوپ آیا تو وہ تباہ ہو کر ہی رہا۔
اس سے پہلے ہم نے کہا کہ ایشور نے وبھن افسروں پر حضرت موسیٰ علیہ السلام کے انویائیوں کی سہایتا کی، اور انہیں فرعون کے چنگل سے مکتی دلانے کے بعد انہیں وبھن پرکار کی انوکمپائیں پردان کی۔ یہ آیت کہتی ہے کہ جو وستویں ایشور نے تمہارے نینترن میں دی ہیں ان سے لابھ اٹھاؤ۔
ایشوری انوکمپاؤں سے لابھ اٹھانے میں حلال و پوتر وستوں کو درشٹگت رکھنا چاہیے، تتھا سیما سے آگے بڑھ کر حرام و ورجت وستوں کے پریوگ کی چیشٹا میں نہیں رہنا چاہیے۔ انوکمپاؤں کے سمبندھ میں ادنڈتا یہ ہے کہ منشیا انہیں ایشوری آدیشوں کے انوسار اپنے موکش و کلیان کے مارگ میں پریوگ کرنے کے استھان پر کرتگنتا سے کام لے اور انہیں پاپ اور برائی کے لیے پریوگ کرے۔ سوابھاوک روپ سے اس پرکار کی ادنڈتا کا پرینام ایشوری دنڈ و پرکوپ کے روپ میں سامنے آئے گا۔
عیسائی سے ہم نے سیکھا کہ اسلام سوستھ آہار پر بہت ادھک دھیان دیتا ہے اور جو وستویں ہانیکارک ہیں ان کے کھانے پینے کو وید نہیں سمجھتا۔
ایشوری انوکمپاؤں کے غلط پریوگ یا انہیں پاپ و برائی کے مارگ میں پریوگ کرنے سے ایشوری کوپ کا مارگ پرشست ہوتا ہے۔
آئیے اب سورۃ طٰہٰ کی آیت کرمانک 82 کی تلاوت سنیں۔
وَإِنِّي لَغَفَّارٌ لِّمَن تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدَى۔
اور نشچے ہی میں اس کے لیے اتنت کشماشیل ہوں جو توبہ کر لے اور ایمان لے آئے اور اچھے کرم کرے پھر سیدھے مارگ پر چلتا رہے۔
پچھلی آیت میں پاپی و ادنڈی لوگوں کو پرکوپ و دنڈ کی دھمکی دینے کے پشچات یہ آیت پاپیوں کے سمکش ایشور کی دیا و کرپا کے دوار کھولتی ہے اور کہتی ہے کہ دنڈ آنے سے پہلے تک توبہ کی سمبھاونا رہتی ہے، اتہ جو بھی اپنی اتیت کی غلطیوں کی کشتی پورتی کرے اور ایمان و ستکرموں دوارا ایشوری مارگ درشن کو سویکار کرے اور نرنتر اچھے کرم کرتا رہے تو وہ ایشوری دیا و کشما کا پاتر بنے گا۔
سپشٹ ہے کہ پاپ پر پچھتاوا توبہ کے مارگ میں پہلا قدم ہے، کنتو یہ پریاپت نہیں ہے بلکہ اس کا پربھاؤ اس کے وچار اور کرم میں دکھائی دینا چاہیے اور یہ سپشٹ ہو جانا چاہیے کہ ویکتی مارگ درشن کے سیدھی راہ پر آ گیا ہے اور اپنے جیون میں نرنتر اسی راہ پر چلتا رہے گا۔
عیسائی سے ہم نے سیکھا کہ ایشور کی پرشکشنک شیلی میں دھمکی اور پروتساہن کے ساتھ ہی دنڈ اور پاریتوشک کا بھی الیکھ ہوتا ہے۔
اسلامی وچاردھارا میں ایشور کی دیا سے نراشا ایک بہت بڑا پاپ ہے اور کوئی بھی بند گلی میں نہیں پھنستا، کیونکہ ہر استھتی میں ایشور کی اور واپسی اور اس کی اور سے دیا و کرپا کی پراپتی کی سمبھاونا موجود رہتی ہے۔
آئیے اب سورۃ طٰہٰ کی آیت کرمانک 83 اور 84 کی تلاوت سنیں۔
وَمَا أَعْجَلَكَ عَن قَوْمِكَ يَا مُوسَى قَالَ هُمْ أُولَاءِ عَلَىٰ أَثَرِي وَعَجِلْتُ إِلَيْكَ رَبِّ لِتَرْضَى۔
اور ہے موسیٰ، اپنی جاتی کے لوگوں کو چھوڑ کر شیگر آنے پر کس بات نے تمہیں ابھارا؟ موسیٰ نے کہا، وہ میرے پیچھے ہی آ رہے ہیں اور ہے پالنہار، میں نے تیری پرسنتا پراپت کرنے کے لیے جلدی کی۔
یہ آیتیں حضرت موسیٰ علیہ السلام کے جیون اور بنی اسرائیل کے اتہاس کے ایک انیہ بھاگ کی اور سنکیت کرتی ہیں۔ جیسا کہ قرآن مجید کی انیہ آیتوں میں بھی کہا گیا ہے کہ حضرت موسیٰ علیہ السلام کو توریت کی پراپتی کے لیے تور نامک پروت کی اور جانا تھا، اور یہ بھی طے پایا تھا کہ بنی اسرائیل کے کچھ لوگ بھی اس یاترا میں ان کے ساتھ ہوں، کنتو ایشور سے پرارتھنا کرنے کا اتساہ اتنا ادھک تھا کہ حضرت موسیٰ علیہ السلام مارگ میں کھانا پینا اور آرام چھوڑ کر بڑی تیورتا کے ساتھ تور پروت تک پہنچ گئے، جبکہ ان کے ساتھ آنے والے لوگ سادھارن ڈھنگ سے آگے بڑھتے رہے۔
پرتیک دشا میں حضرت موسیٰ علیہ السلام تور پروت تک پہنچ گئے، اور یدیپی طے یہ تھا کہ وہاں ایک مہینے رہنے کے پشچات انہیں ایشوری کتاب توریت دی جائے گی، کنتو اس اودھی میں 10 دنوں کی وردھی کر دی گئی اور کل ملا کر 40 دنوں تک وہ اپنی جاتی کے لوگوں سے دور رہے۔ یہ آیتیں تور پروت پر حضرت موسیٰ علیہ السلام دوارا اپنے پالنہار کے ساتھ بڑی اپنائیت کے ساتھ کی جانے والی باتوں کی اور سنکیت کرتی ہیں۔ وہ ایشور سے کہتے ہیں کہ انہوں نے اپنے ساتھ آنے والوں کو پیچھے چھوڑ کر تور پروت پر آنے میں جلدی اس لیے کی کیونکہ وہ ایشور کے پریم میں تڑپ رہے تھے اور اس سے پرارتھنا کرنے میں دوسروں سے آگے رہنا چاہتے تھے۔ سوابھاوک ہے کہ عام لوگ اس پرکار کے آنند کا آبھاس نہیں کرتے اور اس کے لیے جلدی نہیں کرتے۔
ان آیتوں سے ہم نے سیکھا کہ یدیپی کبھی کبھی کچھ سادھارن و سانسارک کاریوں میں جلد بازی اچھی نہیں ہوتی، किंतु अच्छे और ईश्वर को पसंद आने वाले कार्यों में जल्दी करने से ईश्वर प्रसन्न होता है।
समाज के नेताओं को सदैव अग्रगामी होना चाहिए ताकि लोग भी चलने के लिए प्रेरित हो सकें।
ईश्वर से प्रार्थना का एक विशेष आनंद है जिसका आभास केवल उसके प्रिय बंदे ही कर पाते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, भी आपने कार्यक्रम सुना कुरान ईश्वरीय चमत्कार, और सभा के इस भाग में हम आपको एक अन्य साप्ताहिक कार्यक्रम सुनवाने जा रहे हैं, आजकल।
आजकल
दोस्तों, कार्यक्रम आजकल में आपका स्वागत है। मरियम मेहरदादी और अहमद अब्बास का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में अफगानिस्तान में किताबों की स्थिति पर चर्चा करेंगे।
अफगानिस्तान में किताबों के प्रकाशन, उनके अध्ययन और वहां की सांस्कृतिक स्थिति के बारे में बस ये कहना चाहिए कि ये ठीक वैसी ही दयनीय है जैसी वहाँ की महिलाओं की हालत है। अफगानिस्तान में राजनीतिक तथा सामाजिक स्तर पर महिलाओं की उपस्थिति हमेशा ही चिंताजनक रही है। अफगानिस्तान का एक प्रांत है बदख्शां, जो इस देश के पूर्वोत्तर में स्थित है। बदख्शां का एक शहर फैजाबाद है। फैजाबाद के कुछ युवाओं ने अभी हाल ही में वहाँ पर किताबों की एक प्रदर्शनी आयोजित की। फैजाबाद के लोगों ने इसका बड़ा स्वागत किया। विशेष बात यह है कि किताबों की इस प्रदर्शनी के जो चित्र प्रकाशित हुए उनमें तालिबान के कुछ लड़ाकों को प्रदर्शनी में खड़े होकर किताबें पढ़ते देखा जा सकता है।
इस प्रदर्शनी के आयोजकों में से एक गीति फरा हैं। इस बारे में वे कहती हैं कि लोगों ने इस नुमाइशगाह का खुले दिल से स्वागत किया। उन्होंने बताया कि किताबों की इस प्रदर्शनी में तालिबान के भी कई सदस्य आए थे। उन्होंने इस प्रदर्शनी से कुछ किताबें खरीदी। गीति फरा के अनुसार बहुत से लोगों ने किताबें खरीदी, जबकि कुछ अन्य लोगों ने किताबें पसंद की लेकिन वे उनको खरीद नहीं पाए। उनका कहना था कि मैंने तालिबान के कुछ लड़ाकों को किताबें उपहार स्वरूप दी ताकि वे इनको जाकर पढ़ें। उनका कहना है कि किताबों का मुख्य उद्देश्य उनका पढ़ा जाना है, न कि उनको सजा कर अलमारी में रखना।
इस प्रदर्शनी के आयोजकों का कहना है कि अफगानिस्तान के लोगों में किताबें पढ़ने का शौक तो है, मगर उनके पास इन्हें खरीदने के लिए पैसे नहीं हैं। अफगानिस्तान के फैजाबाद नगर में किताबों की जो प्रदर्शनी आयोजित की गई उसका शीर्षक था, अपने समाज की प्रगति के लिए आइए किताबें पढ़ें। इस प्रदर्शनी के आयोजन में अफगानिस्तान की बहुत सी महिलाओं ने भी बढ़ चढ़ कर भाग लिया। उन्होंने ऐसे पुस्तकालयों से किताबें एकत्रित करके प्रदर्शनी में पहुंचाई जो बंद हो चुके थे। इसके अतिरिक्त बहुत से लोगों ने अपने निजी पुस्तकालयों की किताबों को भी फैजाबाद की प्रदर्शनी के लिए निशुल्क दे दिया।
बताया जाता है कि जब से तालिबान ने अफगानिस्तान की सत्ता पर कब्जा किया है उस समय से इस देश में किताबों का बाजार खराब हो गया है। तालिबान के कठोर कानूनों और आर्थिक संकट के कारण इस समय अफगानिस्तान में किताबों का बाजार लगभग दिवालिया होने की कगार पर पहुंच चुका है। वहां पर किताबों का व्यापार करने वाले छोटे और बड़े दोनों ही व्यापारी इस व्यापार से दूरी बना रहे हैं। इसका मुख्य कारण यह है कि आम लोगों में किताबें पढ़ने का कोई खास शौक नहीं है और दूसरे लोगों के पास किताबें खरीदने के लिए पैसे भी नहीं हैं। ऐसे में लगता है कि फैजाबाद में लगाई जाने वाली पुस्तक प्रदर्शनी जैसी प्रदर्शनियों को अफगानिस्तान के अन्य नगरों में लगाया जाए।
किताबों के अध्ययन और हमारे जीवन में इसकी भूमिका के संबंध में विश्व के बड़े बड़े विचारकों ने अपने विचार पेश किए हैं। इस बारे में फ्रांसीसी दार्शनिक रसल कहते हैं कि सरकारों को चाहिए कि वे अपने नागरिकों को किताबें पढ़ने के लिए इतना अधिक प्रेरित करें कि उनको वास्तविकता का ज्ञान हो। किताब पढ़ने का एक लाभ यह है कि इसको पढ़ने से मनुष्य के भीतर जागरूकता आती है। जागरूक इंसान हमेशा सोच समझकर काम करता है। ऐसा व्यक्ति कभी भी किसी का अंधभक्त नहीं हो सकता। जागरूक व्यक्ति तर्क के साथ ही बातों को स्वीकार करता है, वो अतार्किक बातों को पसंद नहीं करता। जब किसी व्यक्ति के भीतर जानकारी आ जाती है तो वो फिर दूसरे विषयों के बारे में भी सवाल करता है। अपने सवालों के जवाब की खोज में ही उसको कभी न कभी वास्तविकता का पता चल जाता है।
ये बात स्पष्ट है कि अफगानिस्तान जैसे देश में पाई जाने वाली बहुत सी सामाजिक और राजनीतिक समस्याओं का कारण अज्ञानता है। अज्ञानता स्वयं में कई प्रकार की समस्याओं की जननी है। अध्ययनों से ये बात पता चली है कि वे लोग जो हिंसा का रास्ता अपनाते हैं और हिंसा के माध्यम से अपना लक्ष्य हासिल करना चाहते हैं, वे सामान्यतः ऐसे लोग होते हैं जो या तो ज्ञान नहीं रखते या फिर उनका ज्ञान बहुत ही सीमित होता है। किताबों के पढ़ने से समाज और विश्व के बारे में मनुष्य का दृष्टिकोण पूरी तरह से बदल जाता है। इससे उसके भीतर संयम, सहयोग और बातों को सहन करने की क्षमता पैदा होती है। किताबें पढ़ने वाले इंसान में कभी भी हिंसा नहीं आने पाती।
इन बातों के अलावा किताबें पढ़ने से लोगों को कई अन्य प्रकार के लाभ होते हैं। किताबें हमारे लिए गुजरे हुए जमाने और चल रहे दौर के बीच पुल का काम करती हैं। जब हम चाहते हैं कि अपने विगत के बारे में जानकारी हासिल करें तो हमको किताबें पढ़ना शुरू कर देना चाहिए। ऐसे में हमको विगत के बारे में बहुत सी नई नई बातें मिल जाएंगी। किताबों के अध्ययन ने मनुष्य को लोगों के अनुभवों, उनके विचारों, उनके रहन सहन और इसी प्रकार की बहुत सी बातों की जानकारियां हमेशा उपलब्ध कराई हैं। विद्वानों का कहना है कि सबसे अच्छी मीरास किताबें ही हैं। किताबें हमें बताती हैं कि हम उनका अध्ययन करके उन गलतियों को करने से बच सकते हैं जिनको अंजाम देकर हमारे पूर्वजों ने नुकसान उठाया था। किताबें पढ़कर इंसान अपने भविष्य के लिए बहुत अच्छा कार्यक्रम तैयार कर सकता है।
किताबों के अध्ययन से ही हमको ये पता चलता है कि पिछले 50 वर्षों से अफगानिस्तान में पढ़ने और पढ़ाने के अवसर बहुत कम रहे हैं। इसका मुख्य कारण वहाँ पर हमेशा रहने वाला युद्ध है। बहुत खेद के साथ कहना पड़ रहा है कि पिछले कई दशकों से अफगानिस्तान के लोगों का किताबों से नहीं बल्कि हथियारों और गोला बारूद से संबंध रहा है। युद्ध वहाँ पर एक आम बात है। इन युद्धों ने अफगानिस्तान में ज्ञान की क्षमा को जलने ही नहीं दिया। अफगानिस्तान में अध्ययन में कमी का कारण वहाँ की राजनीति एवं सामाजिक परिस्थितियों के अलावा भांति भांति के संकट और अज्ञानता भी रही है। ये बात तो हम सभी जानते हैं कि पढ़ाई या अध्ययन के लिए ज्ञान का होना जरूरी है। अज्ञानता के कारण कोई पढ़ नहीं सकता।
अफगानिस्तान के बारे में कहा जाता है कि वहाँ के 70% से अधिक लोग निरक्षर हैं। वहाँ पर किताबों के अध्ययन में कमी का मुख्य कारण यही निरक्षरता है। सामान्यतः होता यह है कि बच्चे अपने बड़ों के कहने और उनके प्रेरित करने से ही पढ़ाई करते हैं, किंतु जहाँ पर बड़े ही निरक्षर हों वे कैसे दूसरों को साक्षर बना सकते हैं। इसी निरक्षरता या अज्ञानता और निर्धनता के कारण अफगानिस्तान का प्रकाशन क्षेत्र कई प्रकार की समस्याओं में घिरा हुआ है। एक रिपोर्ट बताती है कि अफगानिस्तान में प्रतिवर्ष प्रकाशित होने वाली किताबों की संख्या मात्र 300 है, जबकि विकसित देशों में यही संख्या 3 लाख से अधिक है। कम किताबों के प्रकाशन के कारण अफगानिस्तान में उनका फैलना बहुत सीमित स्तर पर है।
बताया गया है कि अफगानिस्तान की राजधानी काबुल के अतिरिक्त कुछ गिने चुने ही नगरों में किताबें बेचने की दुकानें मिलेंगी। وہاں کے چھوٹے نگروں اور قصبوں میں کتابیں بیچنے کی دکانیں نہیں ہوتی، بلکہ وہاں پر جس دکان میں اسٹیشنری کا سامان بیچا جاتا ہے وہی سے سیمت پیمانے پر کتابیں مل پاتی ہیں۔ ان کو افغانستان میں کرتاسیا فروشی کے نام سے جانا جاتا ہے۔ افغانستان کے بھیتر کتابوں کی حالت بھی ویسے ہی ہے جیسی اسے دیش میں مہیلاؤں کی استھتی ہے۔
وہاں کی مہیلائیں لمبے سمے سے کئی پرکار کی ساماجک سمسیاؤں سے جوجھ رہی ہیں۔ وہ ویوہارک روپ میں سماج میں کئی پرکار کی بھومکائیں نبھانے میں سکشم تو ہیں، کنتو افغانستان میں پائے جانے والے قانون ان کی ساماجک گتیویدھیوں کی سب سے بڑی بادھا ہیں۔ یہ بھی بتایا جاتا ہے کہ طالبان کے پہلے والے شاسن کال میں افغانستان میں مہیلاؤں نے کچھ اپلبدھیاں ارجت کی تھیں، کنتو طالبان کے ستا سنبھالنے کے بعد وہ اپلبدھیاں اب دکھائی نہیں دے رہی ہیں۔ مہیلاؤں دوارا ارجت کی گئی یہ اپلبدھیاں ہی تھیں جنہوں نے افغانستان کے پارمپرک سماج کو بہت ادھک پربھاوت کیا تھا۔ ان اپلبدھیوں میں سب سے بڑی اپلبدھی لڑکیوں کو پڑھنے کی انومتی اور ان کو نوکری کرنے کا ادھیکار تھا۔
جب میں نے افغانستان کے فیض آباد نگر میں کتابوں کی پردرشنی لگنے کی خبر پڑھی تو اس اور میں نے کوئی وشیش دھیان نہیں دیا، لیکن جب اس سے سمبندھت فوٹو دیکھے اور یہ پتا چلا کہ اس پردرشنی کے سنچالن میں افغانستان کی مہیلاؤں کی بھی بھومکا رہی ہے تو میں نے اس پر ان کو شاباش کہا۔ واستو میں وہ لوگ پرشنسنی ہیں جنہوں نے یہ بات سمجھ لی ہے کہ اگیانتا کے اندھکار کو گیان کے پرکاش سے ہی پرکاشت کیا جا سکتا ہے۔ یہ بہت ہی خوشی کی بات ہے کہ افغانستان کی وہ مہیلائیں جو اپنے دیش میں کئی پرکار کی سمسیاؤں سے جوجھ رہی ہیں، انہوں نے کتابوں کی پردرشنی آیوجت کر کے ان کے منہ پر تماچا مارا ہے جو مہیلاؤں کی شکشا کے خلاف ہیں۔ تو دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، کاریکرم آپ کو کیسا لگا اس بارے میں اپنے وچار ہمیں اوشیہ لکھ بھیجیے گا۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ تو اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی سبھا یہیں پر سمپن ہوتی ہے۔ خدا حافظ۔Thank you.